नमस्कार कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा कानून निर्माण कम विवादित र सकेसम्म सर्वमान्य हुनुपर्ने मान्यता रहिआएको छ तर कतिपय विधेयक कानूनका मस्यौदा विभिन्न कारण विवादमा तानिने गरेका छन् हालै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ कानूनको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य मान्यता र विश्वव्यापी अभ्यास अनुकूल हुनुपर्ने भन्दै उक्त विधेयक फिर्ता गरिएको हो यसअघि 2079 साल साउन 30 गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक पनि फिर्ता भएको थियो त्यतिबेला विधेयक फिर्ता हुँदा आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था सहज नभएको नेपाली नागरिकले समेत नागरिकता पाउन सहज नभएको नागरिकता जस्तो संवेदनशील विषयमा उदार नीति लिएको लगायतका कारणहरू खुलाइएको थियो प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको निजामती विधेयक पनि अहिले विवादमा तानिएको छ अवकाशप्राप्त कर्मचारीको हकमा राखिएको कुलिङ पिरियड हटेर प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि अहिले यो विधेयक विवादमा परेको हो यस्तै अख्तियार र विद्यालय शिक्षा विधेयक पनि विवादमुक्त बन्न सकिरहेका छैनन् संसदमा दर्ता भएको गुठी विधेयक विवादित भई आन्दोलन समेत भएपछि 2076 साल असार 4 गते फिर्ता गरिएको थियो 2072 असोज 3 गते संविधान जारी भएपछि त्यस यता संविधान अनुकूलका कानून बन्ने क्रम भने निरन्तर चलिरहेको छ कतिपय कानूनमा समयानुकूल संशोधन समेत भइरहेको अवस्था छ कतिपय कानून निर्माणमा जनमत नलिनु कतिपय कानूनमा स्वार्थ समूह हावी हुनु कतिपय कानून आफैमा संवेदनशील हुनु पनि विवादका कारणहरू रहेको विज्ञहरूले बताउँदै आएका छन् आजको अन्तर संवादमा हामी कानून निर्माणमा देखिएका समस्या र समस्या समाधानका उपायबारे केन्द्रित भएर संविधानविद एवं नेपाल बार एसोसिएशनका पूर्व उपाध्यक्ष हर्क रावलसँग कुराकानी गर्दैछौ स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा हालै संवैधानिक परिषद सम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता आएको छ यो विषयलाई कसरी हेर्न सकिन्छ फिर्ता गरिएको विषयमा के भनिएको छ भने संविधान अनुकूल र सर्वव्यापी मूल्य मान्यता लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नै कानून हुनुपर्छ एकचोटि पुनर्विचार गर्दा उपयुक्त होला कि भन्ने आशयका साथ प्रतिनिधि सभामा संवैधानिक परिषद सम्बन्धी विधेयकलाई फिर्ता गरिएको छ यो विषयलाई कसरी हेर्न सकिएला छोटकरीमा बताइदिनुहोस् न
धन्यवाद अब यो संविधानका सम्बन्धमा चाहिँ हामीले जुन लोकतान्त्रिक व्यवस्था अप्नाएका छौँ अझ संसदीय शासन प्रणाली भनेका छौँ यसका केही अन्तर्राष्ट्रिय मूल्य मान्यताहरू हुन्छन् अनि हाम्रो जस्तो संवैधानिक राष्ट्र प्रमुखका पनि केही अधिकारहरू हुन्छन् कतिपय कुराहरू कानूनले लेखेका हुन्छन् केही कुराहरू परम्परागत अनुसार कन्स्टिट्युसनल कन्भेन्सनहरू भन्छौँ त्यस अनुसार पनि आउँछन् त्यस अन्तर्गत संसारमा केही विशेषाधिकारहरू पनि रहन्छन् भन्ने सिद्धान्त छ त्यसलाई अर्को शब्दमा भन्दाखेरि भिटो पावर पनि भन्छन् अमेरिकाको राष्ट्रपति चिनको राष्ट्रपतिले 4 प्रकारका भिटोहरू प्रयोग गर्छन् नेपालको राष्ट्रपतिले हामीले 2 प्रकारका विशेषाधिकार नेपालीमा भन्दाखेरि 2 प्रकारको भिटोहरूको प्रयोग गरेको हामीले देखेका छौँ त्यसमा चाहिँ अब अङ्ग्रेजीमा भन्दाखेरि एउटा सस्पेन्सिभ भिटो भन्छ र अर्को चाहिँ पकेट भिटो भन्ने शब्दहरू परिचालित छन् होइन त्यो भन्दा के भन्दाखेरि सस्पेन्सिभ भनेको चाहिँ संसदले अहिले जुन बिल विधेयकलाई संसदले पारित गरेर राष्ट्रपति कहाँ पठायो राष्ट्रपतिले त्यसमा हेड अफ द स्टेटको हिसाबले र राष्ट्र प्रमुखको हिसाबले उहाँले केही कुराहरूमा चित्त बुझेन यो संविधानको भावनासँग मिलेन कि भन्ने उहाँलाई लाग्दछ भने त्यसलाई करेक्सनको लागि फिर्ता पठाउने परिपाटी हुन्छ यो नेपालको संविधानले पनि यो कुरो दिएको छ यसको अतिरिक्त अर्को एउटा पकेट भिटो भन्ने भन्छौँ त्यो विशेषाधिकार के भने राष्ट्रपतिले चित्त बुझेन भने उहाँले त्यसमा कुनै पनि प्रकारको एक्सन नलिएर त्यसलाई थाकी राख्ने केही पनि यस पनि नभन्ने नो पनि नभन्ने फिर्ता पनि नपठाने त्यसलाई खल्तीमा राख्नुभयो भने त्यसलाई भिटो पावर भन्छ त्यो तबसम्म रहँदैन आउँदैन जबसम्म उहाँले त्यसलाई राखिराख्नुहुन्छ भने यस्ता प्रकारका कन्स्टिट्युसनल केही ल्याङ्ग्वेजहरू कन्स्टिट्युसनल केही राइटहरू पनि प्रयोग गरेका छन् र नेपालको राष्ट्रपतिले यो कुरो गर्न सक्छ सबभन्दा पहिलो कुरो तर राष्ट्रपति कार्यकारी जस्तो आलोचनाको विषय क्षेत्र नभएको र राष्ट्रपति सबैभन्दा उच्च प्रथम नागरिक र एकदम सम्मानित संविधानको पालनकर्ता रक्षककर्ता पनि भएको कारणले उहाँले चाहिँ अत्यन्त संवेदनशील भएर आफ्नो अधिकारहरूको प्रयोग गर्नुपर्छ भन्ने पनि मान्यता सँगसँगै आउँछ अहिलेको विषय चाहिँ हामी कानुनका विद्यार्थीले हेर्दाखेरि चाहिँ के भन्दाखेरि राष्ट्रपतिज्यूले भन्दा पनि संसदले र सरकारले दुईटै निकायले चाहिँ जसरी कानुन बनाउनु पर्थ्यो र कानुनको जुन प्युरिटी हुनु पर्थ्यो, जुन ओजन हुन्थ्यो, जुन भ्यालु र महत्वको कानुन बन्नु पर्थ्यो, त्यो बनेन कि भन्ने हामी संवैधानिक कानुनका विद्यार्थीहरूलाई पनि शङ्का छ। त्यो किन शङ्का छ भने छ सदस्यीय संवैधानिक परिषदमा अहिलेसम्मको व्यवस्था चाहिँ चारजनाको उपस्थितिको बहुमतलाई अहिले चाहिँ अब के व्यवस्था बनायो भने यसलाई एकदमै प्रधानमन्त्रीको एब्सोल्युट तपाईँको के भन्दाखेरि अधिकार प्रयोग गर्न सक्ने परिपाटीको छ सदस्य संवैधानिक परिषदमा प्रधानमन्त्री र अर्को एकजना कुनै सदस्य मात्रै भए पनि निर्णय गर्न सक्ने भन्ने खालको जुन संशोधन गरेको छ। हामी संवैधानिक कानुन पढेका मान्छेहरूलाई पनि यो चाहिँ अलिकति टोटलिटेरियम जस्तो, अलि एब्सोल्युटिज्म जस्तो, अलि निरङ्कुशतातर्फ जस्तो, अथवा संवैधानिक परिषद जसरी हाम्रा जन्मदाताले, संविधानका जन्मदाताले यसको परिकल्पना गरेको थियो, त्यसको मूल सुवास नै मर्ने गरी, यसको मूल उद्देश्य नै मर्ने गरी यसको संशोधन भयो कि भन्ने हामीलाई पनि लागेको छ। त्यसकारणले यसमा पुनर्विचार हुन आवश्यक थियो। बिना तपाईँको के भन्दाखेरि कारण यति धेरै तपाईँको के भन्दाखेरि राष्ट्र के अरे प्रधानमन्त्रीले मात्र एकलौटी शक्ति प्रयोग गर्ने खालको जसरी यसलाई बनाएको थियो, त्यो जस्ट छ कि छैन, फेयर छ कि छैन, रिजनेबल छ कि छैन भन्ने कुरा कि कानुनका विद्यार्थीहरूको बिचमा शङ्का किन लागेको थियो। त्यसकारणले राष्ट्रपतिज्यूले पनि पाँचवटा आधार दिएर त्यसमध्येमा एउटा दुईवटा शब्द अलि म तपाईँलाई निवेदन गर्न चाहन्छु। उहाँले के भन्नुभएको छ भने सहभागितामूलक र गुणस्तरीय प्रतिनिधित्वको संवैधानिक सिद्धान्त होइन यो, अनि त्यसको साथसाथै कहीँ स्वेच्छाचारिता मौलानी हो कि भन्ने जस्ता पनि शङ्का उहाँले दिनुभएको छ। अब यसलाई चाहिँ सदनमा जहाँ उत्पत्ति भएको थियो प्रतिनिधि सभामा फिर्ता पठाएको थियो र त्यसले गहन रूपले छलफल गरोस् र हामी कानुनका विद्यार्थीहरू, संवैधानिक कानुनका विद्यार्थीहरू पनि के पनि भन्दछौँ भने संवैधानिक परिषद भनेको अरू ऐन जस्तो होइन जहाँ कार्यपालिकाको एब्सोल्युट कार्यान्वयनको अधिकार रहन्छ। यहाँ त राज्यका तिनटै अङ्गका हेडहरू रहन्छन्, प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश, सभामुख पनि रहने, यस्तो जुन संस्था छ यो संस्था चाहिँ यो किन बनाइएको भन्दा यहाँ चाहिँ सरकार खास गरी सरकारसँग शक्ति हुन्छ होइन, शक्तिको दुरुपयोग हुनसक्छ भन्नेको कारणले गर्दाखेरि सरकारभन्दा बाहिरको संवैधानिक निकायहरू जस्तो जो सरकारको सोझो कन्ट्रोलमा नभएर राज्य व्यवस्था सञ्चालन र राज्यलाई न्यायोचित व्यवस्थाको सञ्चालन गर्ने त्यस्तो बनाउनको लागि चाहिँ यो व्यवस्था बनाएको हुनाले यहाँ चाहिँ तपाईँ सकेसम्म त्यो एब्सोल्युट पावर प्रयोग नगर्नुहोस्, विवेकसम्मत पावर प्रयोग गर्नुहोस्, अलि ठुलो र फराकिलो जहाँ सरकार के हुन्छ, सरकार एउटा राजनीतिक पार्टीको हुन्छ, मेजोरिटीको सरकार हुन्छ, त्यसले त्यो मेजोरिटीको सिद्धान्त अन्तर्गतका मान्छे मात्रै देख्न सक्छ, त्योभन्दा बाहिरको क्वालिफाइड पिपुललाई नदेख्न सक्छ क्या, त्यो बाध्यता हुनसक्छ, त्यो पार्टी सिस्टमको एउटा डिमेरिटमा त्यस्तो पर्छ। तर संवैधानिक परिषद किन गर्यो भने तपाईँको पार्टीभित्र नभए पनि कुनै योग्य मान्छेहरू तपाईँको त्यो पार्टीको अम्ब्रेलाभन्दा बाहिर छ भने पनि त्यसलाई पनि राज्य व्यवस्थामा ल्याउनुहोस् र जिम्मेवारी दिएर राज्यलाई राम्रो बनाउनुहोस् भन्नेका कारणले, र राजनीतिक पार्टीका मान्छेहरूले कुनै बेठिक मान्छेहरूलाई कहिले काहीँ कलेक्सन गर्ला त्यसको लागि त्यहाँ प्रधान न्यायाधीश किन राख्यो भने त्यो प्रधान न्यायाधीश चाहिँ अलि एकदम न्युट्रल हुन्छन्, स्वतन्त्र हुन्छन्, राजनीतिभन्दा माथिर अलग हुन्छन्, उनले त्यो सुझाव देलान् भन्ने, यस्तो त्यो प्योर कन्साइन्सको सिद्धान्त अन्तर्गत यो बनाइएको हुनाले यसलाई चाहिँ अरू सरकारले अथवा कार्यपालिकाले आफ्नो सहजताका लागि जुन तपाईँको के भन्दाखेरि सिम्पल मेजोरिटीमा चलाउने अरू प्रावधान हुन्छ त्योभन्दा यो अलि विशिष्ट खालको संस्था भएको हुनाले यहाँ चाहिँ प्रधानमन्त्रीको स्वेच्छाचारिता नभइकन त्यसका सदस्यहरूको सद्विवेकमा चल्नुपर्छ र सहमतिमा चल्नु, यसमा शब्द पनि थियो पहिला सहमतिमा चल्नुपर्छ, सकेसम्म सहमति, सहमति भयो भने छ माध्यममा चारजनाले निर्णय गर्ने जुन प्रावधान छ त्यो नै यसको एसेन्स हो र संविधानको परिकल्पना पनि त्यही हो। त्यसकारणले यसलाई चाहिँ अलिक विस्तृत रूपमै हेर्नुपर्छ भन्ने हामी संविधानिक कानुनका विद्यार्थीहरूलाई पनि लाग्दछ। यसै फेरिफेरीमा सम्भवतः मलाई लाग्दछ राष्ट्रपतिज्यूले पनि यसै फेरिफेरीमा त्यस कारणले यसलाई चाहिँ पुनर्विचार गर्नुहोस् भनेर फिर्ता पठाएको हो जस्तो मलाई लाग्छ। यो फिर्ता पठाउनु चाहिँ आफैमा नराम्रो चाहिँ होइन।
यहाँले यसो भनिरहँदा पछिल्लो समय सर्वोच्च अदालतले गरेको फैसलातर्फ पनि फर्केर हेर्ने हो भने लामो समयसम्म संवैधानिक परिषदको बैठक बस्न नसक्ने र सूचना पाए पनि सम्बन्धित सदस्यहरू राजनीतिक स्वार्थ भनौं अथवा विभिन्न उद्देश्यबाट, राजनीतिक उद्देश्यबाट प्रेरित भएर संवैधानिक परिषदको बैठकमा लामो समयसम्म नजाँदा त संवैधानिक परिषदको बैठक बस्न नसक्ने र परिषदबाट निर्णय हुन नसक्ने यसको असर संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति हुन नसक्ने र तत्तत् संवैधानिक निकायले आफ्नो कार्य सम्पादन गर्न नसक्ने एउटा अवस्था पनि पछिल्लो समय देखियो र यसलाई समेत त्यहाँ व्याख्या गरिएको अवस्था छ। तथापि त्यो व्याख्यामा पनि अहिले विभिन्न किसिमका टीका टिप्पणीहरू नै भइरहेका छन्। अब खास गरी मनसाय सही भयो भने संवैधानिक परिषदमा आउने व्यक्तिहरू अथवा बैठकमा सूचना पाइसकेपछि सबै व्यक्तिहरूको उपस्थित हुनुपर्थ्यो, कुनै न कुनै निर्णय हुनुपर्थ्यो होला। तर राजनीतिक उद्देश्य प्राप्तिका लागि लामो समयसम्म संवैधानिक परिषदको बैठकलाई बन्धक बनाउनु पनि भएन भन्ने किसिमका तर्कहरू पनि अगाडि आए। अघि यहाँले भनेको कुरा र यो विषयलाई एकसाथ जोडेर हेर्दा के कुरा भन्न सकिन्छ?
धेरै राम्रो सरले प्रश्न निकाल्नु भएको छ। अघि यसलाई यो दुईटा विषयलाई हेर्दाखेरि के देखाउन सकिन्छ भने नेपालका राजनीतिक नेतृत्व र संविधानको शपथ खानेहरूले संविधानप्रतिको उदासीनताको उदाहरण देखिन्छ कि हाम्रो देशमा। सबभन्दा समस्या चाहिँ के भने जसले कानूनले जुन जिम्मेवारी पाएको छ त्यसले त्यो जिम्मेवारी पूरा गर्दैन। राष्ट्रिय गहनताको राष्ट्रपतिको उसको दायित्वको गहनताको उसको दायित्वको निर्वाह गर्दैन। सबभन्दा समस्या नै हाम्रो देशको त्यहाँनिर समस्या छ। अब तर एउटा कुरो के भन्दाखेरि जुन हामी एउटा कानुनको शासनको विधिको शासनको कुरा गर्छौँ त्यसलाई गर्दा हेर्दाखेरि विधिको शासनमा प्रक्रिया पनि उचित हुनुपर्छ र नतिजा पनि उचित हुनुपर्छ भन्छौँ के सर। गलत प्रक्रियाबाट पनि राम्रो नतिजा ल्याउन पाइँदैन, राम्रो नतिजा ल्याउँछ भने पनि गलत प्रक्रियाबाट हिँड्न पाइँदैन भनेर हामी कानुनको शासनमा त्यस्तो कुरा गर्छौँ। त्यस कारणले गर्दाखेरि अघि तपाईँले भनेको एकदम जायज प्रश्न के छ भने संवैधानिक परिषदमा सदस्यहरू खास गरी त्यसमा चाहिँ अब विपक्षी दलको नेता पनि त्यहाँ बस्ने हुनाले कहिलेकाहीँ सरकार र विपक्षी दलका नेताका बिचमा धेरै कुराहरू मिल्दैन होइन। त्यो किन मिल्दैन भने हाम्रो देशमा चाहिँ खास नमिलेको कुरो के हुन्छ भने उनीहरूको स्वार्थ मिल्दैन। आफ्ना मान्छेलाई पिक एन्ड चोइस गर्ने चुज गर्ने हाम्रो परिपाटी छ। हाम्रो परिपाटीमा योग्य मान्छेहरू छान्ने परिपाटी छँदै छैन, मर्न थालिसक्यो। आफ्ना मान्छेहरू छान्ने आफ्ना मध्येमा पनि तपाईँको के भन्दाखेरि शासकहरूका तपाईँको के भन्दाखेरि प्रशंसकहरू छान्ने छान्ने क्वालिटी चाहिँ मान्छे नछान्ने प्रशंसा गर्ने मान्छे छान्ने त्यस्तो प्रवृत्ति नि अत्यधिक यो पछिल्लो एक दशकमा एकदम धेरै बढिसक्यो। बढेका कारणले नेपालका संवैधानिक निकायहरू चाहिँ पूर्व प्रशासकहरूको भर्ती केन्द्र भइसकेका छन्। योग्य मान्छेहरू नजाने नेताका आफन्तहरू जाने यस्तो प्रवृत्ति चाहिँ त्यस कारणले कानुनको एकदमै दुरुपयोग भइरहेको अवस्था छ, त्यो चाहिँ सत्य हो। त्यसको चाहिँ फेरि एउटै उपाय के हो भने त्यहाँ रहने प्रमुख प्रतिपक्षी दलको नेता पनि सरकारको प्रधानमन्त्री पनि त्यसले जिम्मेवार बनाउनु पर्यो। हामी नेपाली नागरिक पनि त्यहाँ कहीँ चुक्यौँ कि भन्ने चाहिँ भन्नुपर्ने स्थिति अब मलाई लाग्दछ। किनभने हामी सरकारले राम्रो गरेन, फलानु पार्टीले राम्रो गरेन, फलानु नेताको टिप्पणी गर्छौँ, फेरि तिनीहरूले भोट हालेर तिनीलाई त्यही ठाउँमा पठाउँछौँ। यहाँनिर पनि नेपाली जनताको कमजोरी छ, त्यस कारणले हाम्रो कमजोरीलाई पनि सच्याउनु पर्यो र तिनलाई जिम्मेवार बनाउनु पर्यो। यसको अर्को कुनै उपाय छैन। हेर्नुहोस्, नेताहरूको जिम्मेवार नभइँदाखेरि बिग्रिन्छ हाम्रो कुरो। हाम्रो देशको नमिलेको कुरो त्यति के हो भने सिद्धान्त र व्यवहार मिल्दैन। सिद्धान्तले के भन्छ, संवैधानिक परिषदमा बस्ने प्रधानमन्त्री विपक्षी दलको नेता लगायत त्यहाँ छजना चाहिँ जिम्मेवार हुनुपर्छ, आफूले तोकेको निर्धारित समयमा उपस्थित पनि हुनुपर्छ, राम्रो मान्छेको क्लस्टर बनाएर योग्य योग्य व्यक्तित्वलाई छानेर त्यहाँ तपाईँको नाम पेश गर्नुपर्छ भन्ने यो सिद्धान्त हो। तर व्यवहार के हुन्छ भने आफ्ना खल्तीका मान्छेहरूलाई कसरी नियुक्ति गर्ने, प्रतिपक्षले सत्ता पक्षसँग कसरी भागभन्डा लिने, सत्ता पक्षले आफ्नो मान्छे राख्नलाई प्रतिपक्षसँग कसरी भागभन्डा गर्ने, यो चाहिँ हाम्रो देशको चाहिँ के भन्दाखेरि खराब प्रवृत्ति भएको छ। यसको त सुधार नै पर्छ। त्यस्तो नसुध्रिने नेतालाई चाहिँ, किन त्यहाँ नेतै हुन्छन्, एकजना प्रधान न्यायाधीश बाहेक अरू नेता हुन्छन्, जसले त्यो गरेको छ त्यसले जनताले आफ्नो रेकर्ड राख्ने र अर्को चुनावमा त्यसलाई चाहिँ सजाय दिने र त्यहाँ योग्य मान्छे पठाउने, योग्य मान्छे चुनेर पठाउने, यो नै यसको डेमोक्रेसीको प्युरिफिकेसनको पद्धति यही हो। त्यसका अतिरिक्त तपाईँ हामी जस्ता अझ खास गरी मिडियाले चाहिँ आफ्नो कर्तव्य पालन नगर्ने मान्छेको बारेमा टिका टिप्पणी गर्ने, प्रश्न उठाउने, घचघचाउने पनि हामीले गरिरहनु भएको गर्नुपर्छ। अहिले तपाईँले मैले गरेको पनि त्यही एउटा सत्कर्ममध्येको एउटा कर्म हो, त्यो चाहिँ गर्नुपर्छ। तथापि अब नेता प्रधानमन्त्री समयमा आउनु भएन, प्रतिपक्षी दलको नेता आउनु भएन, उपसभामुख आउनु भएन, त्यस कारणले चाहिँ उनीहरूले समय दिएनन्, त्यस कारणले पनि 6-4 गर्न 2 गर्नुपर्छ भन्ने चाहिँ फेरि रेसनल हुँदैन। किन हुँदैन भने यो चाहिँ संवैधानिक परिषद भएको कारणले गर्दाखेरि प्रत्यक्ष सरकारको कन्ट्रोलभन्दा पनि बाहिर हुने कतिपय कुराहरू सरकारलाई पनि रेगुलेट गर्न सक्ने र निर्देशन गर्न सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग जस्ता यी विशिष्ट खालका संवैधानिक निकायहरूमा त्यहाँ नियुक्ति गर्नुपर्ने ठाउँ भएको कारणले यहाँ चाहिँ दुईटा कुरा चाहिँ सरकारको स्वेच्छाचारिता र हाम्रो अहिलेको संविधानले परिकल्पना गरेको चाहिँ तपाईँको के भन्दाखेरि यो के अरे समावेशीमूलक लोकतन्त्र हो। त्यसकारणले यसमा चाहिँ असर पर्न सक्छ। र अर्को कुरो चाहिँ के भन्दाखेरि यसै पनि कानुन भन्दाखेरि जति हाई उच्च संस्था सम्बन्धी कानुन हो त्यो त्यति बढी हाई मोरल र हाई कन्साइन्सको हुनुपर्छ र त्यति धेरै नागरिक समाजले पनि त्यसलाई एक्सेप्ट गर्ने अथवा नागरिकले पनि एक्सेप्ट गर्ने खालको हुनुपर्छ भनेर हामी भन्छौँ। हामी पढ्दाखेरि के भन्छौँ भने जुन कुरा ह्युमन कन्साइन्सले मान्दैन नि सर त्यो कुरो चाहिँ कानुन बन्नुहुन्न भन्थ्यो क्या। जस्तो भनौँ न छजनामा दुईजनाले मात्रै निर्णय गर्न पाउनुपर्छ भनेर यदि कसैले भन्यो भने सामान्य मानव चेतनाले पनि त्यसलाई जायज मान्न सक्दैन। अहिले चाहिँ भएको समस्या चाहिँ त्यही छ। त्यस कारणले अब यसका साथसाथै तपाईँले जुन यो बडा राम्रो प्रश्न उठाउनु भएको छ यो प्रश्नले संवैधानिक परिषदमा बस्ने राजनीतिक पार्टी सञ्चालन गर्ने सबै नेताहरूको पनि चेत फर्कियोस् र भोलिका दिनमा चाहिँ उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सकुन्। तर त्योभन्दा पहिला कानुन चाहिँ न्यायोचित हुनै पर्छ र कानुनले चाहिँ संविधानको स्पिरिट भन्दा बाहिर चाहिँ ऐन जानुहुन्न भन्ने चाहिँ हामी पनि सुझाव दिन चाहन्छौँ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले कानून निर्माणमा देखिएका समस्या र समस्या समाधानका उपायबारे केन्द्रित भएर संविधानविद हर्क रावलसँग कुराकानी गरिरहेका छौं। उहाँ नेपाल बार एसोसिएशनको पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। अब संविधान मूल कानून पनि हो, संविधानमा सबै कुरा उल्लेख गर्न पनि सकिँदैन। संविधानले कतिपय विषयहरूमा संघीय कानून बमोजिम हुने भनेर उल्लेख गरेको छ, जस्तो कि संवैधानिक परिषदकै हकमा पनि त्यो कुरा उल्लेख गरिएको छ। अब संविधानले नै ढोका खुल्ला गरिदिएको एउटा अवस्था पनि छ, कि त संविधानमा नै यतिको संख्या हुनुपर्ने गणपूरक भनेर तोकिएको भए त्यो संवैधानिक बाध्यकारी व्यवस्था अन्तर्गत रहन्थ्यो। तर कतिपय अवस्थामा कतिपय ठाउँहरूमा भनौं संविधानले संघीय कानून बमोजिम हुनेछ भनेर त्यसरी उल्लेख गरिएको छ र संघीय कानून बन्दा सरकार र संसदले अनुकूलता हेरेर पनि बनाउने गरेको एउटा अवस्था छ। भनिसकेपछि संविधान बमोजिम हुनेछ भनेर भनिएको विषयको सीमा कति हो, अथवा हामीले कस्तो सीमा निर्धारण गर्नुपर्छ, अथवा त्यसको अभ्यास र कार्यान्वयन कसरी हुनुपर्छ, अति नै संक्षिप्तमा बताइदिनुहोस् न। हामीसँग अन्य विषयहरू पनि भएका कारणले
अब यो हजुर यो संविधान के अरे संघीय कानून अनुसार हुनेछ भनेर संविधानमा किन लेखियो भने यो चाहिँ अब हामीले नयाँ व्यवस्था ल्याएका कारणले हामीसँग के अरे संघीयतामा गइसकेपछि थुप्रो नयाँ कानुनहरू बनाउनु पर्यो र मौजुदा कानुनहरूलाई त्यही अनुसार परिवर्तन पनि गर्नुपर्ने भएको हुनाले त्यो संविधान आउँदाखेरि कतिपय संविधानले परिकल्पना गरेका कानुनहरू बनाउनु पर्ने भएको हुनाले त्यसको त्यो ट्रान्जेक्सनल फेरेजलाई चाहिँ ब्रिजिङ गर्नको लागि चाहिँ संघीय कानुन अनुसार हुनेछ भनेर संविधानमा लेख्ने व्यवस्था छ। त्यस कारणले आवश्यकता अनुसार संघले कानुन बनाउँछ होइन यो विषय चाहिँ फेरि प्रदेश अन्तर्गतको विषय नभएको र केन्द्रकै विषय भएकोले संघीय कानुन अनुसार हुने भनेर यसमा शब्दहरू लेखिएको छ। अब संघीय कानुन बनाउँदाखेरि चाहिँ कानुन चाहिँ कसरी बन्नुपर्छ भनेर फेरि त्यसपछि सिद्धान्तमा जानुपर्ने हुन्छ। कानुन चाहिँ अहिलेको लोकतन्त्रको एक मात्र आधार चाहिँ कानुन चाहिँ पार्टिसिपेटरी मेथडबाट बन्नुपर्छ, सहभागितामूलक बनेन भने त्यो कानुन हुँदैन भन्छौँ तर हामी होइन। जसका बारेमा कानुन बनाउनुपर्छ त्यो क्षेत्रसँग सहभागिता भएन भने कानुन बन्दैन भनेर त्यस कारणले यो पार्टिसिपेटरी मेथडमा यो कानुन बन्यो कि बनेन पहिलो यसको मेजरिङ रड त्यहाँ छ। त्यसले देख्दाखेरि राष्ट्रपतिले किन यसो गर्नुभयो भन्दाखेरि यो कानुन बन्दाखेरि पार्लियामेन्टमा त्यहाँ प्रतिपक्षी दलको नेता पनि त्यसमा रहने, उपसभामुख पनि रहने, माथिल्लो सदनको अध्यक्ष पनि रहने, यी सारा मान्छेहरूको र अरू यो संवैधानिक निकायमा अध्यक्ष र पदाधिकारीहरू पारित गर्ने कुरा त्यो लेभलको पार्टिसिपेसन भएन भनेर यो बन्दाखेरि यसको संशोधनमा यसभन्दा पहिला पनि दुईचोटि यो विषय संशोधन भएको र यो कोर्टमा पनि पुगिसकेको अनि त्यस कारणले व्यापक मात्रामा नेपाली समाजले यसमाथि प्रतिक्रिया जनाइसकेको कारणले गर्दाखेरि संघीय कानुन चाहिँ पार्टिसिपेटरी मेथडमा कानुन बनेन। एक अर्को चाहिँ फेरि कानुन भन्दाखेरि कानुनको शासन गर्दाखेरि कानुन अनुसारको कानुन जस्तो बन्यो त्यस्तो मात्रै होइन कि कानुन विवेकसम्मत बन्नुपर्छ, जस्ट र फेयर हुनुपर्छ भन्ने अर्को पनि सँगसँगै आउने भएको कारणले यो छ सदस्यीय संवैधानिक परिषदमा दुईजनाले मात्रै निर्णय गर्न सक्ने कुरो चाहिँ फेयर मानेन, जस्ट मान्न सकिँदैन। त्यस कारणले यो विधिको शासन अन्तर्गतको कानुन बन्दैन कि भन्ने यहाँनिर प्रश्न उठेको हाम्रो समाजमा चाहिँ यसको सम्बन्धमा चाहिँ त्यति कुरा मैले निवेदन गरेँ। त्यसको अतिरिक्त अरू थुप्रै कानुनहरू पनि संविधानमा चाहिँ सङ्घीय कानुन अनुसार हुनेछ भन्दाखेरि चाहिँ सङ्घले चाहिँ सङ्घले कानुन बनाउँदाखेरि चाहिँ यो दुईवटा कुरा चाहिँ सुन्न पाइँदैन। एक पार्टिसिपेटरी मेथड छोड्न पाइँदैन, अर्को कानुनको लिगालिटी र लेजिटिमेसी भन्ने दुईवटा शब्द हुन्छ। जस्तो भन्नु न अहिले संसदले चाह्यो भने तपाईँ सार्वजनिक स्थानमा धुम्रपान गर्ने मान्छेलाई 50,000 जरिवाना गर्ने भनेर कानुन पनि बनाउन सक्छ, तर यो कसैले धुम्रपान गरेको मान्छेलाई 50,000 जरिवाना न्यायचित हुन्छ कि हुँदैन भनेर मान्छेले बुझ्दाखेरि यो त अति हो, 100 रुपियाँ जरिवाना गर्नु, 200 जरिवाना गर्नु चाहिँ न्यायचित होला, 50,000 त न्यायचित भएन मान्छेको विवेकले भन्छ नि। ठिक त्यसै गरी यस विषयमा पनि त्यस्तो विवेकको लेजिटिमेसीको प्रश्न भएको त हुनाले सङ्घीय कानुन बन्दाखेरि पनि सङ्घले चाहिँ त्यो लेजिटिमेसीको कन्सेप्टलाई बिर्सिनु हुँदैन। मेजोरिटीलाई मात्रै हरेक कानुन बन्दाखेरि पार्लियामेन्टभित्रको गणितको मेजोरिटीले मात्रै होइन कि कतिपय कानुनलाई चाहिँ पार्लियामेन्टको टोटल मेजोरिटीको स्ट्रेन्थ र नेसनल इन्क्लुजनको कुरालाई पनि बिर्सिनु हुँदैन भन्ने कुरो भन्ने चाहिँ संवैधानिक सिद्धान्तको मर्म हो।
बेला बेलामा अब विधेयकहरू विवादमा पर्ने गरेका छन्, कानूनका मस्यौदाहरू पनि विवादमा पर्ने गरेका छन्, ती मस्यौदाहरू पनि कानून निर्माणकै क्रममा बाहिर पनि आउने गरेका छन्। कतिपय कानूनहरूलाई त सरकारले नै जनताको मत लिनका लागि सार्वजनिक गरेको पनि हुन्छ मस्यौदालाई। अहिले हेर्ने हो भने निजामती विधेयक पनि विवादमा परेको छ, अख्तियार सम्बन्धी विधेयक पनि, अख्तियार सम्बन्धी ऐनको संशोधन विधेयक पनि विवादमै रहेको छ। नीतिगत निर्णय केलाई भन्ने, खुलाउने कि नखुलाउने भन्ने विषय पनि विवादमा रहेको देखिन्छ। विद्यालय शिक्षा विधेयकको सवालमा त शिक्षक आन्दोलन लामो समयसम्म भयो, त्यसलाई जति सक्दो छिट्टो टुङ्गोमा पुर्याउने र कानूनको रूपमा मूर्त रूप दिने भन्ने सहमति नै सरकारले गरेको थियो। अब विगतलाई हेर्ने हो भने गुठी विधेयक संसदमा दर्ता भयो, दर्ता भइसकेपछि आन्दोलन भयो र आन्दोलन भइसकेपछि सरकारले त्यो फिर्ता नै लिनु पर्यो। अहिले पनि भूमि सम्बन्धी विधेयक संसद रहेको छ, त्यो पनि विवादमा नै रहेको छ। कतिपय विधेयकहरू कानूनहरू विवादमा तानिने गरेका छन्, यहाँलाई के लाग्छ किन कानूनका मस्यौदाहरू विधेयकहरू बेला बखतमा विवादमा पर्ने गर्छन्, के कारणले अथवा के कुराको कमी हुँदा विधेयकहरू कानूनहरू बढी विवादित हुने गरेका छन् र त्यसको समस्या समाधानको उपाय के हुन सक्छ? अति नै संक्षिप्तमा जाउँ न।
संक्षिप्त भन्दाखेरि यी जति पनि कानुनहरू अहिले बनिरहेछन् यो त संविधानको कार्यान्वयनको लागि कानुनहरू बनेको हो नि त। नेपालको संविधान के हो भन्ने कुरो पहिलो बुझ्नुपर्छ। संविधान समावेशीको संविधान हो र सङ्घीय संविधान हो। यसको समावेशी र सङ्घीयताको मूल सिद्धान्त अन्तर्गत कानुन बन्नुपर्ने, ऐनहरू बन्नुपर्ने, तर ऐन बनाउँदाखेरि केन्द्र सरकारले चाहिँ सङ्घीयताको मर्म अनुसारको कानुन बनाउन सक्दैन किनभने ऊ सेन्ट्रलाइज पावरको मा हुर्किएको हुनाले केन्द्रीय नेताहरू जति पनि छन् उनीहरू केन्द्रीय सेन्ट्रलाइज पावरमा हुर्किएका हुनाले उनीहरू त्यो पावरको डिभोल्युसन त्यति मन पराउँदैनन्। मुख्य समस्या त्यहीँनिर छ। अर्को कुरो के छ सबभन्दा समस्या अर्को कुरो छ के भने हामी कानुन बनाउँदाखेरि स्वार्थ समूहको भूमरीमा नेपालमा पर्ने गरेका छौँ। त्यो स्वार्थ समूहमा दुई तिन प्रकारका समूहहरू हुन्छन्। एउटा व्यापारिक समूहको स्वार्थ समूह हुँदो रहेछ, अहिले जस्तो कर्मचारीहरूको स्वार्थ समूहमा यो निजामती ऐन यस्तो परेको छ, राजनीतिक स्वार्थ समूह हुन्छ, विभिन्न प्रकारका स्वार्थ समूहहरूले चाहिँ मेनिपुलेट गरेर नेपालमा ठिक कानुन बन्न सक्दैन। त्यसका कारणले जस्तो गुठी विधेयकको सम्बन्धमा भनौँ न, पार्टिसिपेटरी हो नि यो अहिलेको त, जसको लागि कानुन बनाएको छ त्यसैलाई नजरअन्दाज गरेर त्यसलाई हानि हुने गरेर कानुन बनायो भने सरकार के को लागि बनेको? सरकार त जनताको भलाइको लागि सरकार बनेको हो नि त, पार्लियामेन्ट त जनताको रिप्रेजेन्टेटिभ, जनताको कानुन बनाउने हो नि त। त्यस कारणले हाम्रो कानुन चाहिँ के भन्दाखेरि पिपुल सेन्ट्रिक कानुन बन्दैन। मुख्य समस्या चाहिँ पिपुल सेन्ट्रिक कानुन बन्दैन, सत्ता सेन्ट्रिक कानुन बन्छ। कानुन सरकारको लागि बन्ने होइन, कानुन जनताको लागि बन्ने हो। तर हाम्रो देशमा के भने सरकारलाई कर्मचारीलाई कसरी सजिलो हुन्छ त्यसको आधारमा कानुन बन्ने भएको र जनतालाई कसरी सजिलो हुन्छ त्यसको आधारमा कानुन नबन्ने चाहिँ मुख्य समस्या भएको कारणले यी समस्याहरू हुन आउँछन्। अहिले तपाईँले भर्खरै भन्नुभयो नि यो निजामती, हेर्नुहोस् त यो देशको राष्ट्रिय लज्जाको विषय हो नि। अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो शिर निहुरेको छ नि। संसद जो सबभन्दा सर्वोच्च निकाय हो जसले तपाईँको यो देशमा हरेक कानुन र हरेक निर्णय गर्न सक्छ जनताका प्रतिनिधि, त्यस्तो संसदमा रातारात कसले के गरेर यस्तो तपाईँको गलत कुरोहरू होइन कानुन विपरीतको जालसाची षड्यन्त्रपूर्ण कुराहरू पनि ऐनमा घुसाइदियो। आज यत्रो एक महिना हुन थाल्यो, कसैले फलानु मान्छेले गल्ती गरेको भनेर राज्यले कसैको पहिचान जनतालाई त्यसको सूचनाको हक दिँदैन, कुनै गल्ती गर्ने मान्छेले अहिलेसम्म कुनै पनि प्रकारको कारवाही हुँदैन। यो कस्तो देश छ, कसरी चलेको छ, सरकार कहाँ छ, कसले चलाउँछ, कसको आधारमा चल्छ भनेर जनतामा यो निराशा छाइन्छ नि त। हो यस्तो कुरो चाहिँ सरकारले तदारुकताका साथ तपाईँको के भन्दाखेरि जनतामाथि जनतामा उठेका शङ्का निराकरण हुने गरी काम गर्नुपर्छ। तपाईँको प्रश्नको चाहिँ एक शब्दमा एक वाक्यमा भन्दाखेरि नेपालमा कानुन निर्माण क्रममा स्वार्थ समूहको अति धेरै चलखेल हुने गर्छ र कानुन बनाउने केन्द्रीय नेताहरू चाहिँ पावर सेन्ट्रलाइज गर्न चाहन्छन्, पावरको डिभोल्युसन गर्न त्यति मन पराउँदैन। यही दुईटा अन्तर्द्वन्द्वका कारणले गर्दाखेरि कानुन ठिक समयमा र ठिक तरिकाले बन्न नसकेको देखिन्छ।
हामी विस्तारै कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अब विगतका केही उदाहरणहरूलाई हेर्ने हो भने यसअघिको प्रतिनिधि सभाको कार्यकालमा सूचना प्रविधि विधेयक संसदीय समितिबाट समेत पारित भएको थियो, तर संसदमा निर्यार्थ पेश गरिएन। अब निजामती विधेयकको हकमा पनि त्यस्तै अवस्था रह्यो, संसदीय समितिबाट पारित भयो तर संसदमा पेश गरिएन। कतिपय कानून त अन्तिम चरणमा पुगेर पनि निर्यार्थ पेश नहुने अथवा यहाँले भने जस्तै विभिन्न किसिमका स्वार्थ समूह हावी हुँदाखेरि कानून निर्माण नै त्यही रोकिने अथवा गति लिन नसकेका गुनासाहरू पनि तत्तत् निकायबाट अथवा सम्बन्धित सरकारवालाहरूबाट आउने गरेको छ। कानून निर्माणमा हुने विविध किसिमका समस्यालाई अथवा जुन प्रवृत्ति छ यसलाई सुधार गर्न आगामी दिनमा जो कानूनको प्रस्तावक सरकार पक्ष हो उसको भूमिका के हुनुपर्ला, त्यसै गरी विधायिकी मनसाय कस्तो हुनुपर्ला अथवा कानूनका निर्माताहरूको भूमिका यस्ता समस्या निराकरणका लागि कस्तो होला, मैले कार्यक्रमको अन्त्यमा यहाँलाई यही प्रश्न गरे।
यसको छोटकरीमा भन्दाखेरि सर, नेपालमा कानून निर्माण प्रक्रिया नै गलत छ, ठिक छैन। गलत के छ भन्दाखेरि कानून निर्माणको प्रक्रियालाई जसरी ब्युरोक्रेटाइज गरिएको छ त्यो कर्मचारी तन्त्रको एकल अधिकारबाट बाहिर ल्याउनुपर्छ। मुख्य समस्या त्यहाँ छ हेर्नुहोस्, त्यसोभन्दा अगाडि राज्यको चाहिँ आफ्नो जुन के अरे तपाईँको के भन्दाखेरि पोलिसी हो त्यो पोलिसीमा रिभाइज गर्नुपर्छ। रिभाइज के भन्दाखेरि मैले अघि भने नेपालको मूल समस्या चाहिँ के देख्छौँ, हामी जति अनुसन्धान गरे पनि हरेक अनुसन्धानको एउटै नतिजा के छ भने नेपालमा पिपुल सेन्ट्रिक कानुन बन्दैन, गभर्मेन्ट सेन्ट्रिक कानुन बन्छ। जनताको लागि बनाउने कानुन जनतालाई कसरी अप्ठ्यारो हुन्छ भन्ने हुन्छ, सरकारलाई कसरी सजिलो हुने भन्ने मात्रै हुन्छ। जनताको लागि बनाएका कानुन जनताले थाहा नपाउने गरी सरकारले तपाईँको गोप्य राख्ने पनि नेपालमा परिपाटी छ। त्यस कारणले यो दुईवटा कुरा हेर्नुपर्छ सर, एक कानुन जनतालाई बनेको हुनाले पिपुल सेन्ट्रिक बनाउनु पर्यो, अर्को चाहिँ कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र विज्ञको सहभागिता चाहियो। हाम्रो देशमा विज्ञले सहभागी गर्न पाइँदैन, जम्मा जम्मी तपाईँको मन्त्रालय अन्तर्गत त्यसको कानुन बन्द छ, अलिकति कानुन आयोगमा त्यो छलफल गर्छ, ती पनि नेपाल सरकारका कर्मचारी ती हुन्छन्, त्यसले गभर्मेन्टको भ्यू मात्रै रिफ्लेक्ट गर्छ, नागरिकको भ्यू रिफ्लेक्ट गर्दैन। त्यस कारणले नागरिक र गभर्मेन्टको इन्ट्रेस्टको डिफरेन्ट हुन्छ, नागरिक चाहिँ समग्र देशको लागि सोच्छ, गभर्मेन्ट विभिन्न स्वार्थ समूहको तपाईँको इन्फ्लुएन्समा पर्न बाध्य हुन्छ। त्यस कारणले गभर्मेन्टले पिपुल सेन्ट्रिक कानुन बनाउन नसक्नु र कानुन निर्माणमा विज्ञ र नागरिकहरूको चाहिँ पर्याप्त सहभागिता हुन नपाउनु नेपालको कानुनको मूल समस्या हो। यो दुईटा कुरामा हामीले सुधार गर्यौँ भने नेपालमा एप्रोप्रिएट ठिक कानुन बन्न सक्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तरसंवादमा हामीले कानून निर्माणमा देखिएका समस्या र समस्या समाधानका उपायबारे केन्द्रित भएर संविधानविद एवं नेपाल बार एसोसिएशनका पूर्व उपाध्यक्ष हर्क रावलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।